ایک ڈاکٹر صاحب تھے اور وہ پورے ملک کے مشہور و معروف ڈاکٹر تھے. ان کے پاس چیک اپ کروانے کے لیے, مشورہ لینے کے لیے بڑی دیر تک انتظار کرنا پڑتا تھا, لیٹ اپوائنٹمنٹس ملتے تھے. ان کی اس اپنے ملک میں بڑی شہرت تھی. اب ملک نے یہ طے کیا کہ فلاں ڈاکٹرز کو بلایا جائے, پوری دنیا کے بڑے بڑے لوگوں کو بلایا جائے اور اس ڈاکٹر کو سرٹیفکیٹ اور بڑی تعظیم سے نوازا جائے. یہ سوچ کر ڈاکٹر بڑا خوش ہوا کہ آج مجھے یہ موقع مل رہا ہے کہ دنیا کے کئی لوگوں کے سامنے میری تعظیم ہوگی اور مجھے جناب ایک اعزاز سے نوازا جائے گا. ڈاکٹر صاحب نے فلائٹ بک کی, دوسرے دن سیمینار تھا. فلائٹ بک کر کے جب وہ جہاز میں بیٹھے تو جہاز اڑنے کے بعد اعلان ہوا کہ جہاز میں کوئی فنی خرابی ہو گئی ہے اور قریبی ایئرپورٹ پہ جہاز کو اتار لیا گیا. اور تھوڑی دیر بعد یہ بھی اعلان ہوا کہ اب دوسرا جہاز بلوایا جائے گا, یہ فنی خرابی دور نہیں ہو رہی. ڈاکٹر صاحب کاؤنٹر پر گئے, جا کر کہا کہ کسی بھی صورت مجھے صبح پہنچنا ضروری ہے اور میرا وہاں پر بہت بڑا پروگرام ہے, دنیا بھر سے لوگ آ رہے ہیں اور مجھے وہاں شیلڈ دی جانی ہے, میرے لیے بڑے انعام کی دن ہے اور آپ نے میرے ساتھ ایسا کر دیا. تو ایئرپورٹ اسٹاف نے بتایا کہ اگلا ایک دن مزید آپ کو اسی چھوٹے سے ایئرپورٹ یا شہر میں گزارنا پڑے گا کیونکہ ہمارے پاس دوسرا جہاز نہیں ہے. ہاں البتہ آپ اپنے مطلوبہ شہر جانا چاہتے ہیں تو آپ گاڑی لے لیجئے اور چند گھنٹوں میں امید ہے کہ آپ صبح سے پہلے وہاں پہنچ جائیں گے. ڈاکٹر صاحب پریشان تو بہت ہوئے مگر سوچا کہ پہنچنا بھی ضروری ہے. رینٹ اے کار لی اور گاڑی لے کر اس شہر کی طرف چل پڑے. جیسے جیسے آگے جاتے گئے اچانک راستے میں موسم خراب ہوا, اتنا موسم خراب ہوا, اتنی بارش ہوئی کہ آپ راستہ بھٹک گئے اور اب بھوک بھی لگنے لگی, رات کا وقت بھی ہو گیا, پتا بھی نہیں میں کہاں ہوں. اور تیز آندھی, تیز بارش, ایک طرف وہ انعامات, وہ پلاننگز, وہ محسوسات تھے, دوسری طرف یہ بھی غصہ تھا کہ نہ جانے میں کہاں آ گیا, اب بھوک بھی ستانے لگی. آخر کار ڈاکٹر صاحب نے ایک چھوٹا سا گھر دیکھا اور اس کا دروازہ کھٹکھٹایا. ایک بوڑھی عورت باہر آئی. ڈاکٹر صاحب نے کہا کہ کیا میں آپ کے گھر سے ایک فون کر سکتا ہوں کیونکہ میرا فون بھی ڈیڈ ہو گیا ہے اور موسم بھی بڑا خراب ہے. تو اس بوڑھی عورت نے کہا کہ بیٹا تم اس گاؤں میں ہو کہ جہاں فون بھی نہیں ہے, لائٹ بھی نہیں ہے اور ہمارے پاس دیگر سہولیات بھی نہیں ہیں. اب ڈاکٹر صاحب جس نے بڑے پلاننگ کے ساتھ سفر اختیار کیا تھا ایک ایسے گاؤں میں اسٹک ہو گئے کہ جہاں کچھ بھی نہیں تھا. بہرحال اس بوڑھی عورت نے کہا کہ بیٹا تم بہت طویل سفر کر کے آئے لگتے ہو, آ جاؤ گھر میں کھانا کھا لو. اب جب ڈاکٹر کو بھوک تو لگی تھی, کھانا کھایا. کھانا کھانے کے بعد اب اس بوڑھی عورت کا, اس خاتون کا یہ دل سے شکر گزار ہو گیا کہ اس ویرانے میں, اس مشکل میں اس نے میری مدد کی. اس کا جوان بیٹا بھی اس کے گھر میں تھا مگر وہ بستر پر پڑا ہوا تھا. تو کھانا کھانے کے بعد وہ عورت کہنے لگی کہ بیٹا ایک کام کرو, میری ایک بڑی تمنا ہے دل کی, تم بھی یہ دعا میرے ساتھ مل کر کر لو. ٹھیک ہے اما جی, بتائیں کیا دعا کرنی ہے. تو دعا یہ کروائی کہ بیٹا میری تمنا یہ ہے کہ میرا یہ بیٹا ہے, یہی میری ساری جمع پونجی ہے, لیکن اس کی ہڈیوں کی ایک عجیب و غریب بیماری ہو گئی ہے اور مجھے پتا چلا ہے کہ ہمارے ملک میں ایک ڈاکٹر احمد نام کا شخص ہے کہ جو اس کا علاج جانتا ہے, مگر میں غریب عورت ہوں, میں کیسے وہاں تک اس کو لے کے جاؤں. اللہ سے میں روز دعا کرتی ہوں کہ یا اللہ کوئی ایسی سبیل کر دے کہ اس ڈاکٹر تک اپنا بیٹا لے جاؤں اور وہ اس کا علاج کر دے. یہ سن کر ڈاکٹر صاحب کی آنکھوں میں آنسو آ گئے اور اس بوڑھی عورت سے کہتے ہیں کہ اما جی آپ کی دعا سن لی گئی ہے, میں ہی ڈاکٹر احمد ہوں, پہلے جہاز میں بیٹھا, جہاز میں جو ہے وہ موسم خراب ہوا, ایک چھوٹے ایئرپورٹ پہ اتار لیا گیا, وہاں سے گاڑی لی کے ٹائم پہ پہنچ جاؤں گا, مگر موسم کی خرابی نے راستہ بھلوا دیا اور کہیں اور نہیں میں آپ کے گھر پر آ کر ہی رکا. اللہ تعالیٰ نے کیا سبب بنایا ہے کہ مجھے آپ کے گھر تک پہنچنا تھا, یہ سارے راستے بنائے گئے. بتائیے آپ کے بیٹے کو کیا بیماری ہے, میں علاج کرتا ہوں. اے پردے میں رہ کر سننے والی اسلامی بہنوں, بظاہر تو یہ ایک سٹوری ہے, میں نے کتاب میں پڑھی, لیکن اس کے پیچھے جو راز ہے, اس کے پیچھے جو میسج ہے وہ کتنا شاندار ہے کہ انسان دعا کرے, اپنے رب کو پکارے تو کیسے غیب سے راستے بنتے ہیں, کیسے مشکلیں آسان ہوتی ہیں, کیسے طوفان ٹل جاتے ہیں. حضرت موسیٰ علیہ الصلوۃ والسلام کا واقعہ تو آپ نے سنا ہوگا نا, کہ آپ نے ایک بار اللہ تبارک و تعالیٰ کی بارگاہ میں عرض کی, مولا میرا جنت میں پڑوسی کون ہے؟ اللہ تبارک و تعالیٰ نے ارشاد فرمایا, اے موسیٰ فلاں شہر کا جو قصائی ہے وہ تمہارا جنت میں پڑوسی ہے. حضرت موسیٰ ظاہر حیران ہوئے کہ کلیم اللہ ہے, بہت بڑا مرتبہ ہے, लेकिन आपका जन्नत में पड़ोसी एक कसाई, आप तलाश करते हुए उसे पहुंचे। तवील वाकिया है। और उस बंदे से जाकर जब पूछा कि बताओ तुम्हारे माँ बाप तुम्हारे लिए क्या दुआ करते, तो कहा जब मैं अपनी माँ को खाना खिलाता था तो मेरी माँ हाथ उठाकर दुआ करती कि या अल्लाह मेरे बेटे को जन्नत में मूसा का पड़ोसी बना दे। हज़रत मूसा अलैहिस्सलाम ने फरमाया बेटा तुम्हारी माँ की दुआ कबूल हो गई है, तुम ही जन्नत में मेरे पड़ोसी हो। तो पता ये चला कि नबी का पड़ोसी माँ की दुआ बना देती है और बिगड़े काम दुआ जो है वो बना देती है। हम दुआ किस तरह मांगते हैं, कितना मांगते हैं और हमारा दुआ मांगते वक्त कॉन्सेप्ट क्या होता है, ख्यालात क्या होते हैं। कुरान मजीद फुरकान हमीद में अल्लाह तबारक तआला इरशाद फरमाते हैं उजीबु दावत दाई इजा दानी, मैं दुआ मांगने वाले की दुआ कबूल करता हूं जब वो मुझे पुकारे। यानी जरा गौर करें ना, दुनिया में अगर कोई शख्स हमसे मांगे हमें अच्छा नहीं लगता। अच्छा एक बार मांगे तो शायद हम दे भी दें, मदद कर भी दें, दोबारा मांगे तो और बुरा लगता है, तीन चार बार मांगे तो कहते हैं इसकी आदत हो गई है, ये तो मांगने वाला हो गया है, हम उसे अच्छा नहीं समझते। मगर मेरे रब का करीम दरबार देखो, रब फरमाते उदउनी अस्तजिब लकुम, मुझसे दुआ मांगो मैं कबूल फरमाऊंगा। बल्कि अहादीस में ये मफहूम मौजूद है कि जो जितना दुआ मांगता है अल्लाह तबारक व ताला उससे उतना खुश होता है। मांगने वाले से खुश कौन होता है, मगर मेरा करीम मौला कैसा है कि जितना मांगो उतना खुश होता है, जितना उसे पुकारो वो कर्म के दरिया बहाता है। बल्कि यहां तक अहादीस में ये अल्फाज मौजूद हैं जिसका मजमून है कि जब कोई शख्स अल्लाह से दुआ नहीं मांगता अल्लाह उससे नाराज हो जाता है। अब ये कैसा करीम मौला है, मगर हम बाज़ औकात सबसे मांगते हैं रब से नहीं मांगते। दुआ के बारे में हदीस पाक है, नबी पाक अलैहिस्सलाम फरमाते हैं दुआ मुसलमानों का हथियार है और दीन का सुतून और आसमानों जमीन का नूर है। फिर बीच इस्लामी भाइयों और पर्दे में रहकर सुनने वाली इस्लामी बहनों, हम क्यों ना कसरत के साथ दुआ किया करें। बाज़ूकात हम रो रहे होते हैं या अल्लाह ये तमन्ना पूरी कर दे, मेरी ये इल्तिजा पूरी कर दे, मेरा ये काम कर दे, नहीं पूरा हो रहा होता। और लोग इसमें मायूसी की बातें करते हैं, इसमें शिकवे करते हैं कि सालों हो गए मैं दुआ मांग रहा हूं, मैं मक्के मदीने जाकर दुआ मांग आया, मैंने फलां बुजुर्ग से दुआ करवाई। मैं आपसे सवाल करता हूं अगर वो नहीं दे रहा तो ये इत्मीनान रखो कि यही मेरे लिए बेहतर है, मेरा रब जानता है मुझे कब क्या देना है। क्या मालूम जो मैं मांग रहा हूं वो मेरे लिए ज्यादा मुश्किल वाला काम हो, मुझे मिल जाए तो मैं और बर्बाद हो जाऊं। रब करीम बर्बादी से बचाकर हमें अगर वो नहीं दे रहा तो अब ये सोचने वाली बात है, ये समझने वाली बात है। तो खुदारा अपना ये जहन बनाएं कि दुआ मांगे और दिल जमाई के साथ मांगे, यकीन के साथ मांगे। यकीन भी नहीं होता, ये भी बता दूं दुआ कबूल ना होने के जो आदाब लिखे ना उसमें एक अदब ये भी लिखा कि उसकी दुआ कबूल नहीं होती जिसको यकीन नहीं होता। मिसाल के तौर पे दुआ मांगते वक्त ख्याल होता है पता नहीं कबूल होगी नहीं होगी, चलो फिर भी मांग लेते हैं, तो ऐसे लोगों की दुआ कबूल नहीं की जाती। यकीन मैं रब से मांग रहा हूं वो जरूर देगा। एक गांव में बारिश नहीं हो रही थी तो लोग बड़े परेशान थे, नमाज इस्तिस्का जो नमाज की बारिश की नमाज है वो अरेंज की गई, सारे गांव वालों को बुलाया गया खुले मैदान में। तो गांव वाले पहुंच गए, जब गांव वाले पहुंचे तो देखा कि एक नौजवान था जो हाथ में छतरी लेकर आया। कई महीने गुजर गए बारिश नहीं, कहत हो गया सूखा। तो लोग उसका मजाक उड़ाने लगे, अल्लाह के बंदे अरसे से बारिश नहीं हुई और तुम हाथ में छतरी लेकर आए हो। उस नौजवान ने बड़ी पते की बात की, अरे रब से मांगने आए हो, अगर बारिश हो गई तो वापस कैसे जाऊंगा, दुआ तो बारिश के लिए मांगने आए ना, यकीन तो अल्लाह से होना चाहिए। और ऐसा ही हुआ, जब वो नमाज इस्तिस्का खत्म हुई तो मूसलाधार बारिश हुई, सारा गांव भीगता हुआ गया, नौजवान अपनी छतरी के साथ गया। उसे यकीन था कि मैं अल्लाह से मांगने आया हूं, वो जरूर अता फरमाएगा। बिल्कुल दुआ के वक्त आपको ये यकीन होना चाहिए, दुआ के आदाब में से है कि देने वाला करीम है और मुझ गुनागार पर वो जरूर रहमत की निगाह फरमाएगा, तो फिर दुआ का लुत्फ भी होगा और दुआ की कबूलियत भी होगी। दुआ कबूल ना होने के असबाब में से एक सबब गाफिल दिल भी लिखा कि हुजूर कल्ब होना चाहिए, यानी खुशू व खुजू हो, तवज्जो दुआ की तरफ हो। आज एक बड़ा मसला यह है कि दुआ करते वक्त हमारा जहन ही कहीं और होता है, आमीन 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 कह रहे होते हैं, दुआ में मांगा क्या जा रहा है ये नहीं पता, क्या मांगा जा रहा है ये नहीं पता, बस आमीन कही जा रहे हैं, दिमाग कहीं और है, जहन कहीं और है। आप जरा गौर करें कि आप मांग किससे रहे हैं, अल्लाह से। दुआ बेसिकली अल्लाह से गुफ्तगू है, याद रखिएगा, कनेक्शन है रब अज़्ज़ा वजल से। अपने आप से पूछिए कि आप जब अल्लाह की बारगाह में तो आपका ध्यान कहाँ होना चाहिए। एक और दुआ का अदब लिखा कि बंदा खाने पीने लिबास में कस्ब में यानी कमाई में हराम से एहतियात करे कि हराम खोर और हराम कार यानी हराम खाने वाले और हराम काम करने वाले की दुआ अक्सर रद्द होती है। तो अब हराम खाकर हराम पहनकर हराम काम करके बंदा कहे मेरी दुआ कबूल क्यों नहीं होती, तो फिर अपने आप से पूछे ना कि हमारी रोजी ठीक है कि नहीं। दुआ मोमिन का हथियार है, आप कितनी बड़ी परेशानी में क्यों ना हो सही तरीके से, असल में दुआ तो मांगते हम लेकिन उसके आदाब नहीं पता। तो आज कुछ आदाब सुने हैं, मजीद तफसील अगर इन आदाब की सुननी है तो बड़ी प्यारी किताब है मकतबतुल मदीना की, आज मैंने बयान भी काफी हद तक उसी किताब से किया और उस किताब का नाम है फजाइल दुआ। ये किताब हासिल करें, पढ़ें इसको, अंदाजा होगा कि दुआ के आदाब कौन से हैं, कौन सी दुआएं मांगनी चाहिए, किस अंदाज से मांगनी चाहिए, किन औकात में मांगे तो कबूल होती है और किन मकामात पर जाकर दुआ मांगे तो कबूल होती है। तो इंशाअल्लाह दुआ की बरकतें भी मिलेंगी, अल्लाह ताला हमें दुनिया और आखिरत की बरकतें अता फरमाए।